नमस्कार, रेडियो बाल सिकाइ कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूको लागि तयार पारिएको कार्यक्रमको यो 12 अङ्कमा यहाँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेशागत विकासका साथै अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको हो।
यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन, रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबीपीपीको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकहरूका लागि रोचक कुराकानी, आकर्षक शिक्षण विधिहरू लिएर आएका छौँ। साथै अभिभावकहरूका लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौँ।
आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू भएकाले तपाईँहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
साथै गणितको एउटा रमाइलो क्रियाकलापको लागि एउटा रुलर, एक कचौरा चामल, एक खाली कचौरा र चम्चा पनि तयारी अवस्थामा राख्नुहोला।
कार्यक्रमको अबको खण्डमा हामी गणित अन्तर्गत सही तरिकाले कुनै पनि चिजको अन्दाज वा अनुमान गर्न कत्तिको जरुरी छ भन्ने बारेमा छलफल गर्नेछौँ।
के तपाईँहरूले कहिल्यै आफ्नो हत्केला, पैतलाको नाप कति छ भनेर नाप्नु भएको छ? त्यस्तै हामी बस्ने कोठाको लम्बाइ, लामो वा चौडाइ, फराकिलो नाप कति छ भनेर तपाईँहरूलाई थाहा छ? के तपाईँले आफ्नो कोठाको लम्बाइ, आफू सुतेको खाटको लम्बाइ चौडाइलाई आफ्नो पैतालाले, हत्केलाले कहिल्यै नाप्नु भएको छ?
आज हामी यस्तै नाप सम्बन्धी कामको अन्दाज गर्ने अभ्यास गर्नेछौँ। यसलाई हामी अन्दाज गर्ने खेल पनि भन्न सक्छौँ।
हामीलाई यो अभ्यास गर्न एउटा रुलर, एक कचौरा चामल, एक खाली कचौरा र चम्चा तयारी अवस्थामा चाहिन्छ। सबै सामान तयार छ नि, होइन त?
अब आफ्नो कापीको पानाको बीचमा एउटा धर्को तानेर दुईवटा कोठा बनाऊ। एउटामा अन्दाज भनी लेख्नुहोला र अर्को कोठामा वास्तविक वा सही नाप भनी लेख्नुहोला।
अब एक नम्बरमा आफ्नो पाइताला कति लामो छ भनी सेन्टिमिटरमा अन्दाज गर्नुहोला र आफ्नो कपीको अन्दाजको कोठामा लेख्नुहोला।
अब सही नाप लियौँ। रुलरको सहायताले पैतालाको नाप सेन्टिमिटरमा लिनुहोला र आफ्नो कापीको वास्तविक वा सही नापको कोठामा लेख्नुहोला।
त्यस्तै दुई नम्बरमा आफ्नो हत्केलाको तलको धर्कोबाट माझी औँलाको टुप्पोसम्म कति सेन्टिमिटर हुन्छ होला भनी अनुमान गरेर लेख्नुहोला।
अब आफ्नो हत्केलाको सही नाप रुलरको सहायताले नापौँ। नाप्दा हत्केलाको तलको धर्कोबाट माझी औँलाको टुप्पोसम्म नाप लिनुहोला। कति सेन्टिमिटर भयो आफ्नो कापीमा लेख्नुहोला।
तीन नम्बरमा आफू बसिरहेको कोठाको लम्बाइ र चौडाइ आफ्नो पैतालाले नाप्दा कति पैताला हुन्छ होला अन्दाज लगाउनुहोला। अन्दाज लगाइसकेपछि आफूले गरेको अन्दाज आफ्नो कापीमा टिप्नुहोला।
अब आफू बसिरहेको कोठाको लम्बाइ र चौडाइको सही नाप आफ्नो पैतालाले नाप्नुहोला। नाप लिँदाखेरि तपाईँको एउटा पैतालाको कुर्कुच्चाले अर्को पैतालाको औँला छुने गरी लिनुपर्छ है। बीचमा खाली ठाउँ बनाउनु हुँदैन। नापेर वास्तविक नाप लेख्नुहोला।
चार नम्बरमा एउटा कचौरामा भरि चामल राख्नुहोला। अब एक कचौरा भर्न कति चम्चा चामल हुन्छ भनी अनुमान गर्नुहोला र आफ्नो कापीमा लेख्नुहोला।
अब चम्चाको सहायताले त्यस्तै अर्को कचौरामा सारौँ। कति चम्चा चामल रहेछ भनी परीक्षण गरौँ र सही नाप वास्तविक नापको कोठामा लेखौँ।
यो अभ्यास गर्दा तपाईँको अन्दाज वा अनुमान वास्तविक नापसँग कतिको मिल्न आयो त? वा फरक पो आयो कि?
अनुमान गर्ने काम गणित शिक्षकमा एकदमै जरुरी छ। अझ भन्नुपर्दा नाप तौलको कुरामा विद्यार्थीहरूलाई अनुमान गर्दै सिकाउनु एकदमै महत्त्वपूर्ण हुन्छ।
अनुमान गर्नु भनेको सही उत्तरसम्म पुग्ने एउटा अभ्यास हो। तपाईँहरूले आफ्ना विद्यार्थीहरूलाई अनुमान गराउने अभ्यास गराउन सक्नुहुन्छ।
अघि हामीले गरेको अभ्यास जस्तै विद्यार्थीहरूलाई अरू के केमा अनुमान गराउन सकिन्छ होला? जस्तै घरमा भएको कुनै भाँडामा कति गिलास पानी हट्छ होला, एक भाँडा मकै र एक भाँडा कोदोमा कुन गरौँ होला, हामीले एक मिनटमा कतिचोटि ताली बजाउन सकिन्छ होला, बिसचोटि पोटको गोटी फाल्दा कुन चाहिँ अङ्क धेरै पल्टन्छ होला आदि।
यस्ता खेलले उनीहरूको सोच्ने र तर्क गर्ने क्षमतामा वृद्धि गर्छ। अनुमान गर्ने बानीले उनीहरू 100% सही वा वास्तविक नापसम्म पुग्ने हुन्छ, जसले गर्दा पछि उनीहरूले कुनै पनि कुराको अवलोकनबाट पनि सही नाप भन्न सक्ने हुन्छन्। समयको बचत गर्ने, छिटो सोच्ने, दिमागी गणितीय क्षमताको विकास गराउँछ। उनीहरूको दैनिक जीवनका क्रियाकलापहरू जस्तै एकमाना चामल पकाउन कति पानी हाल्नुपर्छ, तरकारीमा कति नुन हाल्नुपर्छ, घरबाट विद्यालय जाँदा कति समय लाग्छ, पसलमा केही सामान किन्न जाँदा कति पैसा लिएर जानुपर्छ भन्ने कुराको अनुमान राम्रोसँग गर्न सक्नुहुन्छन्।
शिक्षक साथीहरू, शिक्षा दर्शन अन्तर्गत हामीले अघिल्लो हप्ता प्रारम्भिक उमेरमा खेलको महत्त्वको बारेमा कुराकानी गरेका थियौँ। आज हामी साना बालबालिकाहरूले खेल्ने खेलका चरणहरू र यसका प्रकारको बारेमा छलफल गर्छौँ।
यस विषयमा रातोबङ्गला फाउन्डेसनका निर्देशक डाक्टर शान्ता दीक्षितसँग गरेको कुराकानी सुनौ।
नमस्ते डाक्टर शान्ता दीक्षित।
नमस्ते रातिजी, नमस्ते।
आज हामी खेलका चरणहरू र यसको प्रकार बारे कुराकानी गर्नेछौँ। सानसाना बालबालिकाहरूले आफ्नो उमेर अनुसार खेल खेलिरहेको हुन्छ। उनीहरूले यो उमेर अनुसार कस्तो कस्तो खालको खेलहरू खेल्दछन्, एकचोटि यो बारेमा हाम्रो शिक्षक साथीहरू र अभिभावकलाई प्रस्त पारिदिनुहोस् न।
हस्, धन्यवाद। अब हामीले धेरैचोटि खेल्नुपर्छ, बच्चाले खेल्नुपर्छ, खेल नै उनीहरूले सिक्छन्, खेल नै बच्चाहरूको काम हो भनेर धेरैचोटि भनेका छौँ र त्यो एकदम सही हो, किनभने प्ले इज द वर्क अफ चिल्ड्रेन भन्छन्। बच्चाले खेलेर नै सिक्छ र नखेलेको बच्चाहरूले आफ्नो धेरै विकासको चरणहरू प्राप्त गरेको हुँदैन भनेर हामीले बुझेका छौँ। त्यही गरेर हामीलाई खेल कस्तो हुन्छ भनेर बुझाउनलाई वैज्ञानिकहरू, बाल मनोवैज्ञानिक र शिक्षाविदहरूले खेललाई छ प्रकारमा, छवटा तहमा उनीहरूले विभाजन गरेको छन् बच्चाको उमेर अनुसार, र म तपाईँलाई त्यसको बारेमा भन्छु। पहिलो चाहिँ नि अनअक्युपाइड प्ले, रे बच्चा शरीक नभइकन खेल्ने खेल। यो बच्चा कत्रो हो त भन्दाखेरि, यो चाहिँ भर्खर जन्मेको सानो बच्चाहरू, सबै मानिसहरू जन्मिने बित्तिकै स्वतन्त्र हुन्छन् र उनीहरूले यो खेल एकदम स्वतन्त्र रूपमा खेलेको हुन्छ। बच्चाले कता हेर्ने, कसलाई हाँस्ने, अनि बामे सर्ने थाल्दाखेरि कता जाने, अनि एक दुई पाइला हिँड्दाखेरि कतातिर हेर्ने कुराहरू उनीहरूले आफैले नै विचार गरेको हुन्छ। यो चाहिँ नि अरू मान्छेसँग भन्दा पनि आफैसँग गर्ने खेल हो यो, र यो चाहिँ नि एकदम महत्त्वपूर्ण छ, किनभने अरूलाई चिन्नुभन्दा, अरूसँग सम्पर्क गर्नुभन्दा अगाडि आफूलाई नै चिन्नुपर्छ। र यसरी स्वतन्त्र रूपले खेल्न पाएको बच्चा आफूलाई उनीहरूले चिनेका हुन्छन् र एक प्रकारले उनीहरूको आत्मविश्वास बढ्छ, उनीहरूलाई सेल्फ कन्ट्रोल हुन्छ त्यो बच्चाहरूलाई, र केही माल सामान उनीहरूले खेल्न पाए भने त्यो पनि उनीहरूले चिन्छन् र यसरी नै उनीहरूले संसारको बारेमा बुझ्छन्। दोस्रो चरणमा चाहिँ नि इन्डिपेन्डेन्ट कि सोलिटरी प्ले भन्छन्, त्यो चाहिँ नि स्वतन्त्र कि एक्लो खेल हो। त्यो बेलामा बच्चाहरूले अरूसँग भन्दा आफै एक्लै खेल्ने कुरा हो, र यो पनि एकदमै यो महत्त्वपूर्ण छ, किनभने यो चरण पार गरेपछि मात्रै उनीहरू अर्को चरणमा उनीहरू जान सक्छन्। अघि भनेको जस्तै यो बच्चाहरूले आफ्नो यो स्वतन्त्र रूपमा यताउति गएर उनीहरूले हिँड्दाखेरि किरालाई हेरिरहने, कमिलालाई हेर्ने, उनीहरूले हिँड्दाखेरि एउटा लट्ठी बटुल्ने कि ढुङ्गा बटुल्ने, अनि किताबको पाना पल्टाएर बसिरहने, यस्तो बच्चाहरूले घोरिएर एकदम फोकस गरेर बस्ने स्किलहरू उनीहरूले सिक्छन्, र त्यसै गरेर उनीहरूको मांसपेशीको विकास हुन्छ र उनीहरूको बौद्धिक विकास पनि हुन्छ। र यसरी धेरै फोकस गरेर बस्न सकेको बच्चाहरूले अरूसँग खेल्नलाई पनि आफू अनि तयार हुन्छन्। अनि तेस्रो चरणको खेललाई चाहिँ हामीले अरूको हेर्ने खेल भन्छौँ, अनलुकर प्ले, अरूलाई हेर्ने खेल। ऊ शरीक हुँदैन, अरूसँग ऊ खेल्दैन, तर उसले अरूलाई हेरेर धेरै कुरा सिकिरहेको हुन्छ र ठुलो मान्छेलाई पनि हेरेर बच्चाले सिक्छ। त्यही भएर हामीले ठुलो मान्छेहरूले बच्चालाई यसो गर उसो गर भन्नुको सट्टा हामीले भनेर बच्चाले गर्छ भन्ठानुको सट्टा गरेर बच्चाले त्यो सिक्छ भन्ने कुरा यहाँबाट आउँछ। बच्चाले धेरै हेर्छ र यदि अभिभावकहरूले र आफूभन्दा ठुलो मान्छेले आफ्नो दाजु दिदीहरूले धेरै कुरा गरिरहेको छ भने उसले त्यहीबाट सिक्छ र त्यसै गर्नु पर्दो रहेछ भन्ठान्छ। चौथो चरणको खेललाई चाहिँ नि समानान्तर खेल कि प्यारलल प्ले भनिन्छ। यो चाहिँ नि दुईवटा बच्चा सँगै बसिरहेको छ तर उसले एक अर्कालाई याद गरेको छैन, आफै खेलिरहेको छ। त्यो भन्दैमा उनीहरूले हेर्दै नहेरेको होइन, यो पनि एकदमै महत्त्वपूर्ण चरण हो। उसले हेरेर पनि सिकिरहेको हुन्छ र अलिअलि कुरा पनि गरिरहेको हुन्छ तर आफ्नै खेलौनासँग आफूले खेलिरहेको हुन्छ। अब यो अवस्थामा यदि बच्चा स्कुल आएको छ भने शिक्षकहरूले के बुझ्नुपर्छ भने एउटै खेलौना दुई तिनवटा बच्चाले खेल्दैनन्। यो उमेरको बच्चालाई आफै सबै कुरा आफै गर्नुपर्छ, उनीहरूलाई पनि तिन चारवटा खेलौना दिएर अनि त्यति नै बच्चालाई खेल्न दिए हुन्छ। र यो खेलौनाहरू पनि अलिक बलियो हुनुपर्छ किनभने उनीहरूले फ्याँक्ने ओर्ने गर्छन् यो बेलामा। अनि यसरी खेलिसकेको बच्चाहरूले चाहिँ आफ्नो परिवारभन्दा बाहिर गएर पनि घोलमेल गर्न सक्ने हुन्छन्। अनि अर्को खेल चाहिँ नि पाँचौँ चरणको खेल चाहिँ नि एसोसिएटेड प्ले भन्छ, त्यो चाहिँ नि अरूसँग सम्बन्धित भएर खेल्ने। यो बेलामा बच्चाहरूलाई एक्लै बस्नु र खेलौनासँग खेल्नुभन्दा अरू मान्छेहरू अरू साथीहरू चाहिने हुन्छ। त्यही भएर यो उमेरमा बच्चाहरूलाई साथीसँग खेल्न लगाउनु पर्छ र अघि नै भनेको अर्कालाई हेरेर सिक्ने खेल र समानान्तर खेलबाट उनीहरूले धेरै सिकेका हुन्छन्। उनीहरूले सामाजिक सिपहरू पनि सिक्दै आएका हुन्छन् अनि साथीहरूसँग कुरा गर्छन्, उनीहरूलाई प्रश्न सोध्छन्, आफूले के खेलेको उनीहरूलाई भन्छन्। तर उनीहरूले सँगै खेले पनि एउटै लक्ष्य प्राप्त गर्ने खेल चाहिँ यो होइन, केही लक्ष्य भएको खेल होइन। र लास्ट खेल कोअपरेटिभ प्ले जुन चाहिँ नि छैटौँ चरणमा छ, त्यो र यसको फरक चाहिँ नि कोअपरेटिभ प्ले हामीले सहकार्य गरेर खेल्ने खेल भन्छन्, त्यो र यसमा चाहिँ के फरक, सहकार्य गर्दाखेरि चाहिँ नि दुवैजनाले केही लक्ष्य प्राप्त गरिरहेको हुन्छ। लक्ष्य प्राप्त गर्दाखेरि के खेल उनीहरूले खेल्छन् भन्दाखेरि त मिलेर उनीहरूले केही बनाउँछन् अनि उनीहरूले साथी साथी मिलेर ल तिमी चाहिँ पसले म चाहिँ नि पसलबाट किन्न आएको भनेर यो नियमहरू बनाउने खेल पनि त्यहाँबाट उनीहरूले बनाउँछन्। र खेलेर नै बच्चाहरूले व्यवहारिक रूपमा सामाजिक सिप सिक्छन्। यो एकदम महत्त्वपूर्ण कुरा हो, उनीहरूले व्यवहारिक रूपमा सामाजिक सिप सिक्नलाई उनीहरूले खेल्नुपर्छ। र यो सिपहरू चाहिँ नि उनीहरूले सहकार्य गर्ने, लचिलो हुने, पालो कुर्ने र समस्याको समाधान गर्ने सिपहरू हो यो होइन। अनि यो सिप विकास हुनलाई अभिभावक र शिक्षकहरूले धेरै खर्चिनुपर्छ, बच्चालाई धेरै खेल्न दिनुपर्छ, अनि मात्रै यो सिपको विकास हुन्छ। र यो सिपको विकास भइसकेपछि चाहिँ नि को चाहिँ नि उत्तरोत्तर प्रगति नै हुन्छ। अब त्यो बच्चा एकदमै सामाजिक व्यक्ति भइसक्यो, उसले मिल्छ, ऊ एकदम लचिलो छ र उसले समस्याको समाधान गर्छ भन्ने हामीले बुझ्नुपर्छ। र ठुलो भइसकेपछि पनि कति हामी मान्छेहरूले यो सबै सिपहरू बटुलेका हुँदैनौँ, सायद हामीले सानोमा खेल्न पाएनौँ कि अरू केही कुराहरू होला।
सो साना बालबालिकाहरूले चाहिँ खेल खेल्दाखेरि यी चरणहरू पार गरेर खेलेको हुन्छ र ठुला बालबालिकाहरूले कस्ता थरीका खेलहरू खेल्दछन् र यसको लागि शिक्षक र अभिभावकले के गर्न सकिन्छ?
हस्, अब अघि त मैले छ चरणको विकासको बारेमा कुरा गरेँ होइन, खेलको छ चरण। अब स्कुलमा आउँदाखेरि बच्चाहरू कि पाँचौँ चरणमा हुन्छ कि चारौँ चरणमा हुन्छ कि छ चरणमा छैटौँ चरणमा हुन्छ र केही सामाजिकरण उनीहरूलाई भइसकेको हुन्छ, अलिकति मिलेर खेल्ने बानीहरू बसिसकेको हुन्छ। अब त्यो अभिभावक अनुसार पनि हुन्छ, कोही बच्चाहरूले एकदम मिल्न सक्ने हुन्छन् भने कोही बच्चाहरू अलि मिल्न सक्ने भइसकेका हुँदैनन् र शिक्षकहरूले त्यसमा धेरै काम गर्नुपर्छ अभिभावकसँग मिलेर। तर स्कुलमा आएपछि के खेल्न मिल्छ, के खालका खेलहरू हो भन्दाखेरि पाँच थरीको खेलहरू छ। पहिला चाहिँ नि एकदमै शारीरिक विकासको लागि खेल, फिजिकल प्ले भन्छ यसको चाहिँ नि, बच्चाले दौडिने उफ्रिने बल खेल्ने बच्चा एकदम धेरै यताबाट उता जाने अब कक्षामै पनि बच्चालाई दिनभरि एक ठाउँमै राखिरहनु हुँदैन कहिलेकाहीँ यताउति गर्नु दिनुपर्छ र यो शरीरको सञ्चालन गर्ने खेल चाहिँ नि एकदमै महत्त्वपूर्ण हो बच्चाको आफ्नो विकासको लागि पनि र अर्को चाहिँ नि सामाजिक खेल भन्छौँ त्यो चाहिँ नि बच्चाले एक अर्कासँग खेल्ने कसरी पालो कुर्ने कसरी मिल्ने यसको लागि चाहिँ नि भाषाको विकास हुनुपर्छ भाषाको विकास नभइकन बच्चाले सामाजिक हुन सक्दैन बच्चालाई साथीहरूसँग मिलेर खेलेर कतै प्लेग्राउन्डमा कि कतै कि घरमै बोलाएर खेलायो भने उनीहरूले यो सामाजिक खेल चाहिँ नि अलि छिटो खेल्न सिक्ने हुन्छन् अर्को खेल तेस्रो खेल चाहिँ नि निर्माण गर्ने खेल कि नभए कन्स्ट्रक्टिभ प्ले भन्छ यसलाई चाहिँ नि बच्चाहरूले चाहिँ नि यसलाई ड्रइङ गरेर केही बनाएर पेन्टिङ गर्ने अनि घरकै भाँडाकुँडालाई ठटाएर म्युजिक बनाउने खेल हुन्छ र अलिकति लोसे खालको बच्चाहरूलाई यस्तो खालको खेल खेल्न दियो भने उनीहरू चनाएको हुन्छन् र उनीहरूले राम्रोसित खेल्न सक्छन् आर्ट क्राफ्ट गर्ने बिल्डिङ ब्लक्सहरू बनाउने पनि यो खेल हो बच्चाहरूले साथीहरूसँग मिलेन नै समस्या समाधान गर्नुपर्छ र उनीहरूले जसरी गर्छन् त्यो ठिक छ अभिभावकले यस्तो उस्तो भन्न मिल्दैन र अर्को प्ले चाहिँ नि काल्पनिक खेल हो यसमा चाहिँ नि बच्चाहरूले ड्रामाटाइज गर्छन् म आमा तिमी छोरी भनेर अनि कहिलेकाहीँ चाहिँ पुतलीलाई लिएर पनि ल ल ल बाबु सुत गर्दै बच्चाले सुताउँछ त्यो सबै काल्पनिक खेल हो र यसको लागि चाहिँ स्कुलमा एउटा सानो ड्रेसअप कर्नर र केही लुगाहरू त्यहाँ राख्थ्यो भने बच्चाले एकदम रमाइलोसँग खेल्न सक्छ र अन्तिम खेल चाहिँ नि नियम भएको खेल गेम्स विथ रुल्स अनि यसमा चाहिँ नि रुलहरूको पालना गर्नुपर्ने अवस्थामा चाहिँ नि बच्चाको मस्तिष्क पनि अलिकति डेभलप भइसकेको हुनुपर्छ ऊ अलिकति सामाजिकीकरण भइसकेको हुन्छ अनि उसले नियम भएको खेलहरू जस्तो जे खेलमा पनि बोर्ड गेम्सहरू लुडोहरू खेल्दाखेरि आफ्नो पालो पर्खिने अरूले जित्दाखेरि पनि आफू एकदम दिक्क नहुने अवस्था बच्चा हुनुपर्छ त्यो चाहिँ नि गेम्स विथ प्ले हो यति नै हो भन्नुपर्ने यो सबै बुझ्यो भने चाहिँ कक्षा कोठा र बच्चाको लाइफ नै एकदमै राम्रो हुन्छ र प्रभावकारी हुन्छ
शिक्षक साथीहरू तपाईँहरूले सुनिहाल्नुभयो विद्यार्थीहरूले विभिन्न प्रकारले खेल खेल्छन् र खेलाउनु पनि पर्दछ खेलको निकै महत्त्व छ
यसको लागि विद्यालयमा शिक्षकहरूले शिक्षण गराउँदा सकेसम्म खेलविधिबाट शिक्षण गर्ने दैनिक समय तालिकामा विद्यार्थीहरूलाई खेल्ने समय मिलाउने विद्यालयको वातावरण र कक्षा कोठामा विद्यार्थीहरूले डाक्टर दीक्षितले भन्नुभएको खेलहरू खेलाउन मिल्ने गरी सामग्रीहरूसहितको वातावरण तयार पार्नुपर्दछ जसले गर्दा उनीहरूको चौतर्फी विकासमा टेवा पुग्छ
बच्चाहरूलाई सही खानेकुराको अभ्यास तथा अभ्यस्त गराउन अभिभावकहरू स्वयं सचेत हुनु अनिवार्य छ असल अभिभावकत्व अन्तर्गत आज हामी बच्चाहरूलाई सही खानेकुराको अभ्यास तथा अभ्यस्त गराउन अभिभावकहरू स्वयं सचेत हुनु जरुरी छ भन्ने बारेमा चर्चा गर्नेछौँ
सुरुमा एउटा छोटो नाटक सुनौ
विद्यालय छुट्टी हुने बेला भइसकेको छ अमन निरज र सदीक्षालाई लिन उनीहरूको आमाहरू स्कुलको गेटमा पर्खिरहेको हुन्छ
नमस्कार है सबैजनालाई
नमस्कार अमनको आमा धेरै दिनपछि देखियो त तपाईँलाई
त्यही त अनि बाबुलाई पनि स्कुल आएको देखिन नि त
नमस्कार निरज र सदीक्षाको मम्मी हामी आमा र छोरा दुवैलाई सन्चो थिएन हेर्नुहोस् न त्यही भएर होला र देखेको
ए अनि के भएको त तपाईँ र बाबुलाई
खोइ के भनौँ सधैँ थकाइ लागेको जस्तो हुन्छ कमजोर मात्रै भइरहन्छ
ए अनि डाक्टरलाई देखाउनु भएन त
देखाएको त हो नि रगतदेखि सबै जान्थ्यो शरीरमा रगत नै छैन रे अनि बाबुको उमेर अनुसारको विकास पनि भएको छैन रे
ए अनि खाना चाहिने के दियो त
अनि राम्रो खाना खानुहोस् र खुवाउनुहोस् भन्नुभयो त्यही भएर बजारको जुस हर्लिक्स र चाउचो ल्याएको
होइन पाकेटको खानालाई राम्रो भने कुन डाक्टर रहेछ
डाक्टरले भनेको होइन विज्ञापनमा यस्ता खानामा शरीरलाई चाहिने सबै तत्त्व पाइन्छ भनेर ल्याएको नि पकाउन पनि सजिलो खान पनि सजिलो
ए त्यस्तो पो
विज्ञापनहरूको आफ्नो माल बेच्ने जे पनि भन्छ नि तपाईँ कस्तो त
हो र अनि कस्तो खानालाई राम्रो भनिन्छ त
लौ सुन्नुहोस्, जुन खानाले हाम्रो शरीरलाई उचित ऊर्जा र रगत दिन्छ, हाम्रो हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ, रोगसँग लड्ने क्षमता बढाउँछ, त्यस्तो खानालाई राम्रो भनिन्छ।
लौ त्यही त, ल हेर्नुहोस् त, यही प्याकेटमा पनि यही भनेको छ त।
तपाईँले कस्तो नबुझेको, यी तत्त्वहरू यस्ता खानाहरूमा पाइँदैनन्।
यस्ता तत्त्वहरू मौसमी खाना, सागसब्जी, गेडागुडी, दुध, दही, माछा मासुमा पाइन्छ कि।
घरमा पाकेको सन्तुलित भोजनलाई राम्रो खाना मानिन्छ। सन्तुलित खानाले हामीले शरीरमा चाहिने प्रोटिन, फ्याट र मिनरल, क्याल्सियम र भिटामिन दिन्छ।
हामीले दैनिक रूपमा यस्ता बजारका प्याकेट, बिस्कुट, चाउचाउ, चकलेट आदि हाम्रो बच्चाहरूलाई खुवाउने गरेमा उनीहरूको शारीरिक तथा मानसिक विकास राम्रो हुँदैन।
ए हो, ला अनि के खाना दिने त पकाएर?
हरियो साग सब्जी, गेडागुडी, माछा मासु, अन्डा आदि मिलाएर दिने। खान्छ भन्दैमा दिनको 4 अन्डा र पुरी र 5 गिलास दुध खुवाउने होइन नि, मिलाएर खुवाउनु पर्छ।
ए त्यही भएर मेरो बाबु सधैँ बिरामी परिरहने रहेछ। मैले त कस्तो गलत खाना पो खुवाइरहेको रहेछु है।
हुनसक्छ तपाईँले आजैदेखि उसलाई घरमा बनाएको खाना खाजामा चिउरा, तरकारी, रोटी, मकै, भटमास आदि जस्ता खाना खुवाउनुहोस्। उसमा बिस्तारै परिवर्तन आउँछ र फलफुल र दुध पनि खुवाउनुहोस्।
हुन्छ, म तपाईँले भने जसरी नै सन्तुलित भोजन खुवाउने गर्छु अबदेखि। तपाईँहरूलाई धेरै धेरै धन्यवाद है। म त यो प्याकेटको खानाको झोला डस्टबिनमा मिल्काएर फाल्छु।
ल, घन्टी पनि बज्यो, केटाकेटी आउन थाले, अब घर जाउँ है त।
हस्, नमस्कार।
नमस्ते।
जङ्क फुड यानि कि पत्रु खानेकुराहरू जस्तै चाउचाउ, कुरकुरे, आलु चिप्स, बिस्कुट, दालमोठ, भुजिया, कोक, फ्यान्टा आदि खान मिठो र पकाउन छिटो तथा सजिलो हुन्छ। हामी जाना जानी वा नजानेर आफ्ना बालबालिकाहरूलाई जङ्क फुड यानि कि पत्रु खाना खुवाउने गर्छौँ। बालबालिकाहरूलाई पनि यस्ता खानेकुराहरू खान पाउँदा रमाइलो लाग्छ, तर यो शरीरका लागि एकदमै हानिकारक हुन्छ।
यसको दीर्घकालीन नकारात्मक प्रभावबारे विभिन्न अध्ययनहरूले पनि प्रमाणित गरिसकेका छन्। यी खानेकुराहरूमा चिनी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र नुनको मात्रा धेरै हुन्छ, जसले गर्दा शरीरको तौल छिटो बढाउने र असमयमै दीर्घरोग लाग्न सक्छ। पौष्टिक तत्त्वहरूको कमी भयो भने बच्चाहरू कुपोषित भई विभिन्न किसिमका रोगहरू लाग्दछन्। सन्तुलित भोजनको अभ्यास हामीले घरबाटै गर्नुपर्छ। बच्चाको जिद्दी र रहर र हाम्रो व्यस्ततालाई कारण बनाएर उनीहरूलाई जङ्क फुडको अमली नबनाऊ। बढ्दो उमेरका केटाकेटीहरूको खानामा प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, चिल्लो पदार्थ आदि सबै किसिमका पौष्टिक तत्त्वहरू सन्तुलित रूपमा हुन अति आवश्यक छ, जसले गर्दा उनीहरूको शारीरिक र मानसिक विकास राम्ररी हुन्छ।
कार्बोहाइड्रेट आलु, मकै, कोदो आदिमा पाइन्छ।
प्रोटिन माछा, कुखुराको मासु, दुध, दही, चिज, पनिर, बदाम, काजु, ओखर, तिलको दाना, सूर्यमुखीको बिउ आदिमा पाइन्छ।
भिटामिन भएका खानेकुराहरू भटमास, दाल, अन्न, दुध, दही, चिज, गेडागुडी, सिमी, माछा, मासु, अन्डा, मसरुम, मौसमी फलफुल, तरकारी, सागसब्जी आदिमा पाइन्छ।
अनि खनिज पदार्थ माछा, मासु, गेडागुडी, नुन, फलफुल, तरकारी, सागसब्जीमा पनि पाइन्छ।
चिल्लो खानेकुरा घिउ, चिज, माछा आदिमा पाइन्छ।
यस्ता खानेकुराले हाम्रो रोगसँग लड्ने क्षमता विकास गराउँदछ।
बालबालिकाहरूसँग मौसम अनुसारका तरकारी, फलफुल र अनाजहरूमा पाइने पौष्टिक तत्त्व र यसका फाइदाबारे छलफल गर्ने परम्परा बसाल्नुहोस्। आफ्नै घर र खेतबारीमा पाइने खानेकुराहरू बनाएर खुवाउनेमा जोड दिनुहोस्।
जङ्क फुडको सट्टामा घर र खेतबारीमा पाइने खानेकुराहरू बनाएर खुवाउनेमा जोड दिनुहोस् वा प्रोत्साहन गर्नुहोस्। हामीले विभिन्न खानेकुराहरू प्रयोगमा ल्याउन सकिन्छ, जस्तै
पिठोको परिकारमा रोटी, हलुवा, आलु र अरू तरकारीहरू मिसाएर बनाएको रोटी पराठा।
चामलको परिकारमा जाउलो, अन्डा वा तरकारी मिसाएर मिलाएर तारेको भुजा, खिर आदि।
गेडागुडीहरूको परिकारमा तारेको चना, भुटेको केराउ, भुटेको भटमास, उसिनेको र साँधेको हरियो भटमास।
अनि मकैको परिकारमा भुटेको मकै, पोलेको वा उसिनेको हरियो मकै, दुधे मकैको खिर, मकैको पिठोको हलुवा।
चिउराको परिकारमा दुध वा दहीसँग चिउरा, चिउराको फुरन्दाना, पुलाउ आदि।
आलुको परिकारमा तारेको साँदेको आलु।
गर्मीको बेलामा कागतीको शर्बत, अरू रसिलो खालको फलफुलहरूको शर्बत, सातो पानी, मही, लस्सी बनाएर खुवाउन सकिन्छ।
बच्चाहरूलाई हरेक खानेकुरालाई विभिन्न प्रकारले पकाएर खान सकिने बारे थाहा दिने र पकाएर खुवाउने, आफ्ना बालबालिकाहरूलाई कसरी पकाउने भनेर पनि सिकाउनुपर्छ र पकाएर खान पनि प्रेरित गर्नुपर्छ। सजिलो खाले परिकारहरू बनाउन दिएमा उनीहरू रमाएर पकाउँछन्, जस्तै अन्डा र भुजा तार्ने, आलु, मकै, अन्डा, भटमास, चना आदि उसिन्ने र साँध्ने।
हाम्रो नेपाली मौलिक खानेकुराहरू पोषणयुक्त आहार हुन् भन्ने कुरा सर्वमान्य छ। हाम्रा आमा र हजुरआमालाई कसरी खाना अधिक पौष्टिक बनाउने भन्ने कुरा थाहा हुन्छ। दाल, भात, हरियो सागसब्जी र अचार सन्तुलित भोजनको नमुना नै हो। अझ हामीले खाना पकाउने विधिमा मरमसला राखी खानालाई अझ फलदायी बनाउन सकिन्छ। पोषण विज्ञानका अनुसार राम्रो सहयोगी ब्याक्टेरिया पनि हामीलाई स्वस्थ रहन आवश्यक हुने रहेछ। हामीले नियमित रूपमा दही, अचार, कागती, गुन्द्रुक खाने गरेमा राम्रो सहयोगी ब्याक्टेरिया प्राप्त गर्न सकिन्छ। यस कुरालाई बुझेर खाना वा खाजा बनाउँदा ध्यान पुर्याउनुहोस्। अबदेखि आफ्ना बच्चाहरूलाई जङ्क फुडबाट टाढै राख्नुहोस्।
हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा रेडियो बाल सिकाई @rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।